بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، بات چل رہی تھی مسائل شب برات، یہ شعبان کا مہینہ چل رہا ہے، اس کے اندر ایک رات ہے پندرہویں رات جس کو شب برات کہتے ہیں، اس کی فضیلتیں ہمارے سامنے آ گئی. اب اس رات میں کون لوگ محروم رہتے ہیں، تو ہم بھی تو دیکھ لیں کہ ہم اس محروم لوگوں میں تو شامل نہیں ہیں، تو ہم توبہ کر لیں، ہم اس کو بھی جانے کہ اس اتنی مبارک رات میں بھی چند لوگ محروم ہوتے ہیں جن کی مغفرت نہیں ہوتی. وعن ابی موسیٰ العشاری رضی اللہ عنہ عن رسول اللہ صلی اللہ علیہ وسلم قال ان اللہ تعالی لا یطلع فی لیلۃ النصف من شعبان فیغفر لجمیع خلقہ الا المشرک او مشاحن. رواہ ابن ماجہ. حضرت ابو موسیٰ اشعری رضی اللہ عنہ روایت ہے کہ سرتاج سرکار دو عالم صلی اللہ علیہ وسلم نے فرمایا، اللہ جل شانہ نصف شعبان کی رات کو یعنی شب برات میں دنیا والوں کی طرف متوجہ ہوتا ہے اور مشرک اور کینہ رکھنے والے کے علاوہ اپنی تمام مخلوق کی بخشش فرماتا ہے. مشرک اور کینہ رکھنے کے علاوہ اپنی تمام مخلوق کی بخشش فرماتا ہے، اور یہ بھی الفاظ ہے کینہ رکھنے والے اور ناحق کسی کی زندگی ختم کر دینے والے کے علاوہ اللہ تعالیٰ اس شب میں اپنی تمام مخلوق کی بخشش فرماتا ہے. حدیث شریف کا حاصل یہ کہ اللہ تعالیٰ جب اس بابرکت اور مقدس رات میں اپنی رحمت کاملہ کے ساتھ دنیا والوں پر متوجہ ہوتا ہے، اس کا دریائے رحمت اتنے جوش میں ہوتا ہے، اللہ تعالیٰ کی رحمت کا دریا اتنے جوش میں ہوتا ہے کہ وہ اپنے حقوق کو بھی معاف کر دیتا ہے. اللہ اپنے حق کو بھی معاف کر دیتا ہے اور اپنی بندگی اور عبادت اور اطاعت کے معاملے میں اتنی مہلت دیتا ہے کہ اگر وہ توبہ کر لے تو ان کی توبہ قبول کی جائے گی، اور اگر توبہ نہ کرے اور اپنی بد اعتقادی اور بد عملی سے باز نہ آئے تو انہیں عذاب میں مبتلا کیا جائے گا. جی اللہ اتنی رحمت والے. کینہ کپٹ رکھنے والے سے مراد وہ شخص ہے جو شرعی جہد سے نہیں بلکہ نفس امارہ کی فریب کاریوں میں مبتلا ہو کر، دیکھو ایک کینہ رکھنا شریعت کی وجہ سے دین ہے، ہر کینہ گناہ نہیں ہے، اور ایک کینہ نفس کی وجہ سے ایک آدمی کی کسی سے بات چیت بن ہے. اب ظاہر بات ہے اس کو قطع تعلق کہتے ہیں، تو بات چیت بن و کرنے والے کی بھی بہت سخت پکڑ ہے، لیکن یہ اس کے ساتھ اس کی بات چیت بن ہے کیا وجہ؟ اگر دین کی وجہ سے بن ہے تو پھر یہ اس پر کوئی پکڑ نہیں، اور اگر نفس کی وجہ سے بند ہے تو پھر اس پہ قطع تعلق پر سزا ہوگی، عذاب ہوگا. تو یاد رکھے اسے یہ فرمایا وہ شخص مراد وہ شخص ہے جو شرعی جہد سے نہیں بلکہ نفس امارہ کی فریب کاریوں میں مبتلا ہو کر نفس کی وجہ سے خامخواہ دوسروں کے لیے اپنے سینے میں، کینہ کس کو کہتے ہیں؟ کہ اپنے سینے میں بغض اور حسد کی آگ جلائے رکھتا ہے، اس کو کینہ کہتے ہیں. اندر ہی اندر بغض رکھنا، غصہ رکھنا، حسد رکھنا، ایسا بدباطن شخص بھی اس بابرکت رات میں پروردگار کی عام بخشش سے کوئی حصہ نہیں پاتا. جی اور اس وقت میں یہ چیزیں عام ہو گئی، ہر ایک کو ایک دوسرے کی عزت بڑھتی ہوئی برداشت نہیں ہوتی، ایک دوسرے کا مال اگر بڑھ رہا ہے تو برداشت نہیں ہوتا، خصوصاً رشتے داروں میں، تو خصوصاً एक गरीब मिस्किन था, आज अगर वो मालदार हो रहा है, तो जो हमारी इस रिश्तेदारों में मालदार होते हैं तो उनको बर्दाश्त नहीं होता। तो ये होता रहता है आमतौर पर। तो ये क्या है, कोई दीन की वजह से नहीं, ये नफ्स की वजह से। ये क्यों मेरे से आगे बढ़ रहा है, ये भी मेरे सामने का बच्चा है, मेरे पास तो काम करता था और आज बड़ा बन गया। तो उसकी टांगे काटना और उसको नीचे उतारना, उसके बारे में दूसरा कुछ करना, या दिल में गुस्सा रखना, हसद रखना, ये आम हो गया है। अच्छा, इसको गुनाह भी नहीं समझा जाता। तो शबे बारात में जो बदबخت रहमत इलाही के साए में नहीं होते, बई तौर के उनकी बख्शिश नहीं होती। उनकी तफसील मुख्तलिफ रवायतों मजकूर है। यहां तो कुफ्र करने वाले, कीना और नाहक किसी की जान लेने वाले का जिक्र किया गया। बाज रिवायतों में इतना और मनकूल है कि नाता काटने वाले, रिश्ता कता ताल्लुक करने वाले की भी मग़फ़िरत नहीं होती, यानी रिश्तेदारी और भाई बंदी को मुनक़ता करने वाले को भी अल्लाह ताला नहीं बख्शता। लेकिन ये सारा समझ गए, एक नफ्स की वजह से है और एक शरीयत की वजह से है। इसी तरह बाज रिवायतों में इजार लटकाने वाले, टखनों से नीचे, मर्दों के लिए टखनों से नीचे पाजामा जो लटकाने वाले हैं, यानी टखनों से नीचे पाजामा लुंगी लटकाने वाले, माँ बाप की नाफरमानी करने वाले, तो कितने लोग हो गए। एक तो कीना कपट रखने वाले की मगफिरत नहीं होती, और दूसरा आशी मुशरिक की मगफिरत नहीं होती, शिर्क करने वाले की। तीसरा रिश्ता तोड़ने वाले की मगफिरत नहीं होती, और चौथा जो है वो यानी टखनों से नीचे पाजामा लटकाने वाला, और पांचवा माँ बाप की नाफरमानी करने वाले की मगफिरत नहीं होती, और छठा हमेशा शराब पीने वाले की भी मगफिरत नहीं होती। और बाज रिवायतों में नंबर 7, जीना करने वाले और जुल्म के साथ महसूल लेने वाले, टैक्स लेने वाले की भी मगफिरत नहीं होती। 8 हो गए। और 9वां, जादू करने वाले की भी मगफिरत नहीं होती, जादू करने वाले। और 10वां, काहिन यानी गैब की बातें बताने वाले, कुछ लोग होते हैं ना गैब की बातें, जिसको नजूमी कहते हैं, काहिन कहते हैं, पता नहीं आप लोग इंग्लिश में क्या कहते हैं। जीना, जीना करने वाला, तो उसकी मगफिरत नहीं होती। 10, काहिन की गैब की बातें बताने वाले। और 11वां, बाजा बजाने वालों का, यानी म्यूजिक बजाने वालों का जिक्र भी किया गया है। यानी ये वो बदबख्त लोग हैं जो इस मुकद्दस रात में भी परवरदिगार आलम की आम रहमत से महरूम है। अल्लाह हम सब देखो, इसलिए हम देखे कि हम कहीं इनमें से तो नहीं है, अगर है तो निकल जाए। हम इसमें कहाँ होते हैं, ज्यादातर रिश्तेदारों की कता ताल्लुक में हम होते हैं, और कीना के अंदर होते हैं, बुग्ज और हसाद। शिर्क से तो बहुत से लोग पाक होते हैं, और बहुत सी शिर्क के खफी होता है लेकिन पता भी नहीं चलता। और तो ये है कि मर्दों में पाजा माँ टखनों से नीचे लटकाने वाले हैं, माँ बाप की नाफरमानी करने वाले हैं। तो ये सब तोबा कर ले कि हम इंशाल्लाह आइंदा कभी भी ये काम नहीं करेंगे। जी, रिवायत में 15वीं शबे शाबान की फजीलत वाजे तौर पर मालूम हो रही है कि यह शब अल्लाह रब्बुल इज्जत के नजदीक निहायत मुबारक और कीमती है। जी, और अल्लाह रब्बुल इज्जत अपने बंदों की आम मगफिरत फरमाते और खास तवज्जो फरमाते, मगर ये तवज्जो उन्हीं हजरात पर होती है जो कि खुद भी इसकी तरफ इनाबत, रुजू और मुतवज्जे हो, करे और तालीम मगफिरत हो, और अपने अपने हाजाते उखरवी और दुनियवी को बारगाहे खुदावंदी में पेश करे और उनको पूरा कराए। देखो, जो मोहताज होगा तो अल्लाह उसको जरूर माफ करेंगे, उसकी जरूरतों को पूरा करेंगे। आज तो हमारे अंदर क्या है, अल्लाह माफ चाहे तो माफ कर दे, मैं तो माफी मांगने नहीं जाऊंगा। तो ये बहुत बड़ी महरूमी है। नहीं, बंदे को तो झुकना ही पड़ेगा। अल्लाह तो उस रात में कितनी रहमत लेकर आ रहा है कि गुनेगार से गुनेगार को बख्शने के लिए भी तैयार है, लेकिन गुनेगार थोड़ा तो झुके, थोड़ा तो झुक जाए कि अल्लाह आज बड़ी रात है, आज मैं तेरे सामने तमाम गुनाहों से माफी चाहता हूं। तो ये है कि अपनी हाजात दुनिया की पर आखिरत की भी अल्लाह ताला के सामने पेश करे तो अल्लाह ताला फिर माफ करेंगे, लेकिन बंदा अगर करे ही नहीं तो फिर कुछ नहीं मिलने वाला। मगर चंद नौ गुनाहों किस कदर शदीद है, चंद किस्में गुनाहों किस कदर शदीद है कि जब तक उनको न छोड़ दे और उनसे मुकम्मल तौबा न करे उस वक्त तक उस शख्स की मगफिरत का कोई सवाल ही पैदा नहीं होता। कौन सी चीजें हैं? एक तो मुशरिक, जिसका कीना रखने वाला, तीसरा वालिदैन का नाफरमान, जीना करने वाला, पांचवा शराब पीने वाला, छठा काहिन, सातवां कता रहमी करने वाला, आठवां कपड़ा अपने तहबंद और पाजामा टखनों से नीचे लटकाने वाला, या हर एक के अलग अलग कुछ तशरीह पेश की जाती है। मुशरिक, खुदा की जात और सिफात में गैर खुदा को शरीक करने वाला। मुशरिक किसको कहते हैं? खुदा की जात और सिफात में गैर को शरीक करने वाला, उसके साथ माबूद की तरह मामला करने वाला, उसकी परस्तिश करने वाला वगैरह। अल्लाह ताला का इरशाद है, इन्नल्लाह ला यगफिरु अन युशरक बिही व यगफिरु मा दून ज़ालिक लिमन यशा, बेशक अल्लाह ताला नहीं बख्शता उसको जो उसका शरीक करे, और बख्श देता है उससे नीचे के गुना जिसके चाहे। और दूसरी आयत, वह इज़ क़ाल लुक़मानु लिइब्निही वहु यईज़ुहु या बुनैया ला तुशरिक बिल्लाह इन्न शिर्क लज़ुल्मुन अज़ीम। और जबकि लुकमान अलैहि सलाम ने अपने बेटे से कहा, जब उसको समझाने लगा, ये बेटे शिर्क न शरीक न ठहराओ अल्लाह के साथ, बेशक शरीक बनाना बड़ा जुल्म है। शरीक करना अल्लाह ताला के साथ एक जुर्म अजीम और बगावत है, और ये जुर्म नाकाबिले माफी है, जुर्म नाकाबिले माफी। अपनी जान पर उससे बढ़कर कोई जुल्म नहीं जो कि सबब दाइमी हलाकत और बर्बादी का है। अल्लाह रब्बुल इज्जत जो कि खालिक व मालिक अर्द समा यानी जमीन आसमान का मालिक है, उसकी जात तने तनहा है, उसका शरीक कोई नहीं। कुल हुवल्लाहु अहद, खुदावंद कुद्दूस जो कि रहीम करीम जात है, मगर गैरत खुदावंदी आलम इसकी माफी को गवारा नहीं फरमाती। जिस तरह खुदा की जात में शिरकत जुर्म अजीम है, इसी तरह अल्लाह ताला की सिफाते कमालिया में भी शिरकत गुनाह अजीम है। एक तो अल्लाह ताला की जात में शिरकत कि अल्लाह की भी इबादत करे और उसके अलावा दूसरी चीजों की भी, कहा ये भी मुझे पालने वाले हैं, ये भी, बल्कि क्या कहे, अल्लाह ही, अल्लाह के साथ किसी को भी न करे, ये भी और अल्लाह भी, तो ये शिर्क हो गया। क्या कहे, अल्लाह ही सारे काम बनाने वाले, दुनिया का कोई बंदा मेरा काम नहीं बना सकता, अल्लाह ही बनाने वाले। और एक अल्लाह ताला की सिफात में शरीक ठहराना, जैसे अल्लाह ताला की सिफात कमालिया है, अल्लाह ताला सुनने वाला है, अल्लाह ताला पकड़ने वाला है, तो वो उसमें भी अल्लाह ताला के साथ कोई नहीं, दुनिया की कोई ताकत हमें कुछ नहीं कर सकती जब तक कि अल्लाह न चाहे। तो अल्लाह ताला की जितनी सिफात है, इन सिफात में भी किसी, अल्लाह अपनी सिफात में भी तन तनहा है। दुनिया के इंसानों में जो सिफात नजर आती है वो अल्लाह ताला की सिफात का अक्स है, वो असल नहीं है, हकीकत तो अल्लाह के पास है, और ये उसका अक्स है जी, ये उसका असर है। तो बंदे के अंदर ही बाद मरता सिफात आती है, लेकिन माफ, वो सिफात बंदे की हकीकी नहीं, तो हकीकी सिफात मानना ये शिर्क हो जाता है। अल्लाह, जैसे इस मरतबा, जैसे ये बीमारी फैली हुई है, अब लोग समझते हैं कि वायरस से इंसान मर रहा है, ये शिर्क हो जाता है। वायरस से नहीं मर रहा, अल्लाह ही मार रहा है, ये तो सबब बनता है। कोई इंसान न बुखार से मरता है, न एक्सीडेंट से मरता है, न वायरस से मरता है, न किसी चीज से, बल्कि अल्लाह ताला ने उसकी मौत लिखी होती है। हाँ, मौत के आने का सबब कुछ न कुछ हो जाता है, کسی کے گرنے کا سبب، کسی کے ڈوبنے کا سبب، کسی کی بیماری کا سبب، یہ سبب بن جاتا ہے. حقیقت کے مارنے والا اللہ ہے. تو مومن اور مسلمان تو یہ کہے گا کہ اللہ کی طرف سے ہے اور اللہ نے جو لکھا ہے وہ ہو کر رہے گا. اس لیے مومن گھبراتا نہیں ہے کہ یہ بیماری مجھے نہیں مار سکتی، میرا اللہ مجھے مار رہا ہے. ہاں بیماری آئی ہے تو اور تو اس کا اسباب اختیار کرنا چاہیے کہ شفا کیسے ملے. جیسے جان بوجھ کر ڈوبنا یہ غلط ہے، ڈوبنے سے بچنے کے لیے اسباب اختیار کرے. جان بوجھ کر گرنا یہ غلط ہے اور گرنے کا اندیشہ ہے تو اس سے بچنے کا کرے. جس طریقے سے اس وقت میں بیماری کے پھیلنے کا اندیشہ ہے تو لوگوں کو اپنے گھروں میں بند کر دیا گیا، باہر بلا ضرورت شدیدہ باہر نہ نکلے. یہ اسباب اختیار کرنا ضروری ہے، یہ توکل کے خلاف نہیں ہے. جی تو یہ ہے کہ اگر یہی کہ نہیں نہیں یہ بیماری تو یہ شرک ہو جاتا ہے. جی کاہن، کاہن کا مطلب جو ہے وہ جو نجومی، یا اس کو انگلش میں کیا بولتے ہیں، جو جانتے تو بول دے، جو ہاتھ دیکھ کر بتاتے ہیں، بھائی تمہاری قسمت بتاتے کہ تمہیں یہ ہونے والا وہ ہونے والا، یہ سب کاہن ہے. ہمارا فیوچر بتاتے ہیں، ہم اس پر اعتماد نہیں کرنا. جی پتا نہیں انگلش میں کیا کہتے ہیں، ٹھیک ہے یہ سمجھ جاؤ، اس کو کاہن کہتے ہیں. تو یہ شرک سمجھ میں آ گیا، اس لیے شرک ہمیں نہیں کرنا چاہیے. مشرک کی مغفرت نہیں ہوتی. ایک تو شرک وہ ہے جو اسلام میں ہی نہیں ہے، وہ مشرک ہے پورے پورے، ان کی تو کوئی سوال ہی نہیں ہوتا ہے. لیکن ایک وہ ہے جو مسلمان ہے لیکن شرک کرتے ہیں، تو ان کی مغفرت نہیں ہوگی. اس کو شرک جلی کہتے ہیں جو بالکل ایمان میں ہے ہی نہیں. اور ایک مسلمان ہونے کے باوجود بھی شرک کرتے ہیں، بہت سارے مسلمان ہیں جنہوں نے اپنے گھروں کے اندر، جہاں بیت اللہ کا بھی ایک تصویر لگائی ہوئی ہے، تو وہاں ان کے معبودان باطل کی، کہیں ہندوؤں کے خداؤں کی بھی تصویر لگی ہوئی ہے، اور وہ اس کی بھی عبادت کرتے ہیں اور اس کی بھی عبادت کرتے ہیں. کہتے ہیں ان کو ہمیں ناراض کریں گے تو ہمارے گھروں میں بلائے اور مصیبتیں آئے گی. یہ تو میں نے خود دیکھا ہے. تو وہ اس کو کہتے ہیں شرک. تو ہے کلمہ پڑھنے والا لیکن اب شرک رکھتے ہیں، اور اس کو نکالنے سے بھی ڈرتے ہیں، بولے ہمارے گھروں میں مصیبت آ جائے گی. یعنی وہ سمجھتے ہیں کہ ان کی وجہ یہ اگر ہمارے گھروں میں رکھے ہوئے ہیں تو گویا ہمارے پر کوئی مصیبت نہیں آئے گی. اب کتنا بڑا شرک ہے، نہ وہ بیت اللہ کو نکال سکتے ہیں نہ وہ مورتیوں کو نکال سکتے ہیں. دونوں کو رکھنا تو ان کا عقیدہ ہے کہ نہیں اسی سے ہمیں امن و امان ہوگی، ہماری روزی میں برکت ہوگی. نعوذ باللہ. تو یہ ہے، تو یہ شرک ہے، یہ مسلمان کر رہے ہیں، مسلمانوں کے گھروں میں ہیں، ان کو سمجھایا جائے تو سمجھتے نہیں ہیں. ایسے ایسے دیہات پڑے ہوئے ہیں، عجیب ایسے ایسے دیہات. اور آپ کے کینیا میں بھی اگر جاؤ تو بھی ایسے ایسے ملیں گے دیہات جہاں یہ شرک ہو رہا ہے. کیا کرتے ہیں وہ، یہاں پر تو ہندو آنا تو نہیں ہے لیکن عیسائی کی سلیب لگائی وہ ہوتی ہے، وہ بھی گھروں میں ہوتے. مسلمان قرآن سے زیادہ بائبل پڑھ رہے ہوتے ہیں. جاؤ دیہاتوں میں. تو یہ دیکھو، تو اس کو کہتے ہیں شرک. ایک ہوتا ہے کینہ، جی ہاں، ایک آنکھ جو بھی نکلی ہے تو اس کے پینڈل پہنتے ہیں، اس کے ایئر رنگ ہوتے ہیں، اس کو گھروں میں رکھتے ہیں. یہ سب کیا ہے، یہ خدا نہیں ہے، ان لوگوں کا خدا ہے. ہمارا تو اللہ ہے. جو کانا نہیں ہے وہ تو پوری دنیا کی خبر بھی رکھتا ہے اور دیکھ بھی رہا ہے. اچھا کینا کیا ہے، آپس میں ایک مسلمان کسی دوسرے مسلمان سے کینا رکھے تو یہ بالکل حرام اور خدا کی رحمت سے محروم کرا دینے کا سبب ہے. اللہ تعالیٰ کا ارشاد ہے، خذ العفو وامر بالعرف واعرض عن الجاہلین، اختیار کرو معاف کر دینے کو اور حکم کرو اچھی بات کا اور منہ موڑ جاہلوں سے. हमें क्या हुक्म है कि एक दूसरे को माफ कर दो। भाई हो गई बातें, हो गई झगड़ा, हो गया, लेकिन मुबारक रात आ रही है, हम दिल में कुछ न रखे, हम एक दूसरे को माफ कर दे। हाँ, ये तो कब, जो तकलीफ पहुंचाई है उसको माफ किया। लेकिन एक ये है कि अगर हक मारा है, याद रखना, हक मारा है तो हक वाले को हक देना होगा। ये कौन सा माफ करना है कि हमारे किसी अमल की वजह से उनको कोई गुस्सा हो गया, गुस्सा आ गया, उन्होंने हमें दो बातें सुने, हमने उनको दो बात सुना दी, अब हमारे दिल में एक दुश्मनी बैठ गई, उसको कहते हैं कीना। लेकिन मुबारक रात आ रही है, हम छोड़ दे, भाई माफ कर देना, मैंने से गलती हो गई, अब मुबारक रात आती है, कोई जिंदगी का भरोसा नहीं, तो ये तो माफ हो गया। लेकिन अगर किसी का हक मारा है, तो हक मारा है तो जब तक हक अदा नहीं होगा तो माफ नहीं होगा। यानी उसने इसके पैसे दबा लिए हैं या कोई और चीज उसने ले ली है और वो उसका इनकार कर रहा है, ऊपर से इनको सता भी रहा है, तो फिर वो आकर माफी मांग रहा है, तो ये माफी से खाली माफ नहीं होगा, वो हक का अदा करना जरूरी होगा। जी, तो याद रखे, तो बात आया कि माफ कर दे और अच्छी बातों का हुक्म करे और जाहिलों के साथ ज्यादा उलझे नहीं। जाहिलों के साथ उलझना नहीं चाहिए, छोड़ दो। गलती का इम्कान लाजमी है, हर एक से गलती होती है, अगर ऐसा हो जाए तो माफ कर देना अल्लाह ताला के नजदीक पसंदीदा है। इसी वजह से इरशाद फरमाया, माफी को इख्तियार करो और जुहला जाहिल अगर कोई नामुनासिब बात कहे तो उनसे एराज कर लो, उस तरफ ध्यान मत दो, उनके तरफ क्यों मुतवज्जे होते। हदीस शरीफ में है, قال قال رسول الله صلى الله عليه وسلم لا تباغضوا। رسول الله صلى الله عليه وسلم ने फरमाया, आपस में बुग्ज न रखो, आपस में बुग्ज न रखो। कीना, जिसको अरबी में हुक्द कहते हैं, उसकी हकीकत इरशाद फरमाई गई कि जब किसी आदमी को गुस्से में अपने दुश्मन से बदला लेने की कुदरत नहीं होती है ना, यानी इंसान को गुस्सा तो आया लेकिन अब उसके ऊपर गुस्सा निकालने की ताकत नहीं है, इस वजह से कि वो मेरे से ज्यादा ताकत वाला है या उसकी ज्यादा शोहरत है, तो उसके जब्त करने से तो फिर ये इंसान अपना गुस्सा निकाल नहीं सकता, तो गुस्सा अंदर ही अंदर जब्त करता है, तो उस शख्स की तरफ से दिल में एक किस्म की गिरानी हो जाती, तो हमारे दिल में सामने वाले की तरफ से एक किस्म का गुस्सा भर गया है, उसी को कीना कहते हैं, उसको हक़द यानी कीना कहते हैं। अब समझ में आ गया। और ये आमतौर पर होता है कि मुझे किसी पर गुस्सा आया, अब मैं निकाल तो नहीं सकता, तो दिल में बुराई लेकर बैठना, ये है हक़द और ये है कीना। एक इंसान जब निकाल देता है तो उसका दिल हल्का हो जाता है, लेकिन निकालने का मौका न मिला तो अब ये प्लानिंग बनाएगा, क्योंकि दिल ही दिल में रहा कीना, तो ये दिल ही दिल में रहा तो अब ये पकेगा, अब वो पूरा साल जो है उसके खिलाफ प्लानिंग बनाएगा, यहां तक कि जिस पर गुस्सा नहीं निकाल सकता था अब उस पर वो काबू पा गया है, अब उस पर वो पिछला साल पहले जो गुस्सा था वो अब पूरा पूरा निकालेगा, क्यों कि अब ये आदमी ताकत वाला हो गया और वो कमजोर हो गया। जमाना बदलता रहता है, तो हालात बदलते रहते हैं, तो अब उसको कहते हैं कीना, तो ये कीना नहीं रखना, बस उसका इलाज यही है कि उस शख्स का कसूर माफ करके उससे मिलजुल ताल्लुकात शुरू करे, गो बतकल्लुफ से ही, दिल नहीं चाह रहा है लेकिन तो भी क्या करे, उससे माफी मांगे, ताल्लुकात कर ले, तो चंद रोज में कीना दिल से निकल जाएगा। जी, तो ये होता है कीने का इलाज। हदीस शरीफ में हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, कता ताल्लुक करने वाला जन्नत में दाखिल नहीं होगा। देखा, अब कितनी भी तुम इबादत करो, आज हम खुश है, हम तो इतनी नमाजें पढ़ रहे, इतने रोजे रखते हैं, इतने हज और उमरा कर रहे, लेकिन यहाँ कता ताल्लुक है, तो याद रखे, कता ताल्लुक करने वाला जन्नत में दाखिल नहीं होगा। कता ताल्लुक रिश्तेदारी में भी होती है और मुसलमान के आपस में जो दोस्ती होती उसके अंदर भी होती है, या एक दूसरे के अंदर, खास करके जिसका जिससे किसी से लेन देन होता है, तो वो ताल्लुक जो टूटता है वो किसी दुश्मनी की वजह से टूटता है। तो ये कत्ता ताल्लुक नफ्स की वजह से हो गया। एक आदमी था हमारे करीब में रहता था, हमसे दोस्ती थी, हमसे दूर हो गया, तो अब ये भी कत्ता ताल्लुक है, लेकिन ये नफ्स की वजह से नहीं है। ये आदमी ही दूसरी जगह चला गया, अब कोई ताल्लुक नहीं रहा, तो इसको कत्ता ताल्लुक नहीं कहते हैं। कत्ता ताल्लुक तो दिल में दुश्मनी की वजह से होती है। तो ये है, ये मना है, तो उसको क्या है, फरमाया कत्ता ताल्लुक करने वाला जन्नत में दाखिल नहीं होगा। कितनी बड़ी वईद है, बुखारी मुस्लिम शरीफ की हदीस है। हजरत अबू हुरैरा रज़ियल्लाहु अन्हु से रिवायत है कि हर पीर और जुमेरात को, पीर और जुमेरात को जन्नत के दरवाजे खोले जाते हैं, और हर उस बंदे की मगफरत की जाती है जो कि अल्लाह ताला के साथ बिल्कुल शरीक नहीं ठहराता, खालिस मोमिन है, मगर वो शख्स इस मगफरत से महरूम रहता है कि उसके और उसके मुसलमान भाई के दरमियान में कीना हो। वो शख्स महरूम है जी। हजरत अबू हुरैरा रजी अल्लाह अन्हु से रिवायत है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि हर हफ्ते में पीर और जुमेरात को तमाम मुसलमानों के आमाल पेश होते हैं, हर मोमिन की मगफिरत कर दी जाती है, मगर जिन मुसलमानों के दरमियान में कीना हो उनकी मगफिरत नहीं होती। उनको इस बात की तरगीब दी जाए कि हजरात उसको तर्क कर दे और आपस में मुलाकात कर ले जी। इन रिवायत में कीना जैसी बुरी आदत की मजम्मत और खराबी बयान की गई है जो दुनिया और आखिरत हर एतबार से मोहलिक और नुकसानदेह जी। क्योंकि इस वक्त में बेदीनी इतनी इतनी फैल गई कि आपस के ताल्लुकात में भी ताल्लुकात टूट गए, रिश्तेदारियां, यहां तक के पहले तो दूर की रिश्तेदारियों में टूटे हुए थे, अब तो करीब भाई भाई में टूटा हुआ है, बहन बहन में रिश्ता टूटा हुआ है, और माँ बाप का औलाद और औलाद का माँ बाप से रिश्ता टूटा हुआ, इतने करीबी रिश्ते भी अब टूटे रहे। हाँ जी, ये बहुत टूट रहे, सब जहालत है। अब फिर कैसे मगफिरत होगी, फिर कैसे अल्लाह हमसे राजी होंगे। तो अगर आपस में रंजिश हो जाए तो जायद वक्त तक उसको बाकी ना रखा जाए, बल्कि बहुत जल्दी उसको दूर किया जाए। उसकी बेहतरीन सूरत इब्तिदान सलाम करना है, क्योंकि हदीस शरीफ में है कि आदमी के लिए हलाल नहीं कि अपने भाई मुसलमान से 3 दिन रात से जायद तर्क ताल्लुक कर दे कि उससे मुंह मोड़ कर चले जी। देखो इसके अंदर एक बात और भी समझ, जैसे आजकल यहां पर सबका यही आदत है, बज़ाहिर ऐसा लगता है किसी का किसी से कोई दुश्मनी है ही नहीं, यानी आपस में दुश्मन से भी मिलते हैं, दोस्त भी मिलते हैं, और दुश्मन से भी ऐसे ही मिलते हैं, उस दोस्त से भी ज्यादा आपस में मिलते हैं और बेहतरीन बातें करते हैं। तो याद रखो, इस मिलने से फिर वो सिला रहमी नहीं होती है, कता ताल्लुक दिल से दूर करना पड़ता है। आज क्या इंसान अपना मतलब निकालने के लिए, चाहे मेरा इससे कता ताल्लुक है, मेरा काम पड़ेगा, मैं उसे जाकर मिलूंगा, सलाम दुआ करूंगा, और उसके बाद अपना काम निकल गया, वापस आ गए, और लोग कहते हैं कि हमारे इससे ताल्लुक जुड़ गया। देखो याद रखे, ये अल्लाह जानता है, दिल से दुश्मनी दूर करने का नाम सिला रहमी है, आपस में मिल गए, दोस्ती है। लेकिन अगर अपने काम निकालने के लिए गए हैं और फिर काम निकल गया और दिल में वही दुश्मनी है, तो फिर ये कत्ता ताल्लुक खत्म नहीं हुई। आज हमारी हर एक की आदत है कि अपना काम जिससे भी पड़ता है, चाहे दुश्मन हो तो उसके साथ में भी झुक जाओ, उसकी तरह बात भी करो, उसको अच्छा भी लगाओ, फिर वापस आ जाओ। ये मुनाफिकत बढ़ गई, इसको कहते हैं फिर मुनाफिक, डबल गुना होगा, कत्ता ताल्लुक भी और मुनाफिकत भी। और मुनाफिक का गुना भी कितना बड़ा गुना है, मुनाफिकत का कितना बड़ा गुना है। जी, इन्नल मुनाफिकीन फी दरकिल असफल मिनन नार, जहन्नम के अंदर मुनाफिकों का सबसे निचला दर्जा है, सबसे निचला, काफिरों से भी निचला दर्जा है। तो यह है मुनाफिकत, इसलिए मुनाफिकत नहीं रखना चाहिए, منافقت سے اتنا بڑا نقصان ہوتا ہے جس کی کوئی حد نہیں، کیونکہ بیچارہ سامنے والا مخلص ہوتا ہے، وہ اسے پھر دھوکہ کھا جاتا ہے، اور یہ اپنی منافقت کرتے رہتے ہیں، دوست بن کے پھر آ گئے، پھر وہ دھوکہ کھا جاتے، پھر وہ آ جاتے، تو گویا وہ کتنی منافقت کر رہے ہیں اور دوسروں کو دھوکہ دیتے رہتے ہیں. اور یہ تو ان ملکوں میں عام ہو گیا ہے، یہ مغربی ممالک کی ایک چالے ہیں جو اتنی خطرناک ہے ہر ایک کے ساتھ. میرے ساتھ بہت ہوا ہے، بہت ہوا، میں ان کو بتاتا ہوں، میں نے کہا میرے ساتھ سیدھا رہو، اس لیے بات پھر سیدھی سیدھی کرنی پڑتی ہے تاکہ کوئی منافقت منافق کرنے آوے تو سیدھا ہی بھاگ جاوے. بہت کرتے، بہت تکلیف پہنچائی، عجیب ہے ان کی دماغ میں عجیب بنا ہوا ہے. یہ چیزیں ہندو پاک میں کم ہیں، ان ممالک میں وہ لیتے ہیں باہر سے تو ان کے دل بالکل گندے ہو چکے ہیں. تو اس لیے یاد رکھیں، ایسے لوگوں کی سرات میں بھی مغفرت نہیں ہوتی. دلوں کو صاف کرو، اور صاف دل اتنی سالوں کے محنت کے بعد بھی مجھے کوئی نہیں ملا جو اپنے دلوں کو صاف کرنے والا ہو، کہ جو بات دل میں ہے وہ صاف صاف بولتے. آج کوئی بولنے کو تیار نہیں، حالانکہ ہماری صحبت میں بیٹھتے ہیں برسوں سے، لیکن پھر بھی دلوں میں کینہ رکھتے ہیں، یا تو رواجی طریقے سے چلتے، جان بوجھ کر کینہ نہیں رکھتے، لیکن غیر محسوس طریقے سے، ان کو پتا بھی نہیں ہوتا ہے اور دلوں میں کچھ رکھتے ہیں. اور اسلام کیا ہے؟ اسلام تو صاف دل. دیکھو حضرت بلال رضی اللہ عنہ آئے ہیں اور صاف دل سے اندر داخل ہوئے ہیں. باہر کے لوگ آئے، ان کو یہ نہیں تھا کہ یہ تو نبی کہاں کا ہے اور ہم کہاں کے ہیں، چلو ہم تو خالی ان کے ساتھ ملتے ہیں. وہ خالص دل کے ساتھ تھے، تو اللہ تعالیٰ ان کا مرتبہ بھی تو بڑھا دیا. آج تو قومیت آ گئی، یہ فلا ہے، یہ فلا ہے، فلا ہے، ہاں یہ اپنی قوم کا، اس کے ساتھ ہمیں دوستی کرنی چاہیے، نہیں اس کے ساتھ تو اتنا ہی رکھنا چاہیے. یہ سب کیا ہے؟ یہ اسلام ہے؟ یہ اسلام نہیں ہے، یہ جاہلیت ہے، یہ جاہلیت کے زمانے کی باتیں ہیں. آج ہم مسلمان ہو کر، نمازی ہو کر بھی یہ سوچتے ہیں کہ یہ باہر کا آدمی ہے، فلاں علاقے کا ہے، فلاں قوم کا، فلاں قبیلے کا، یہ کیا ہے، یہ کالا، یہ گورا، ہاں یہ ہندی، یہ عربی، یہ ساری کی ساری جہالت والی باتیں ہیں. ہمیں تو ایک کلمہ پڑھنے والا دنیا کا جس کونے کا بھی ہو، غریب ہو، مالدار ہو، وہ ہمارا بھائی ہے. بھائی تو اب ایسی، اس لیے ابھی اتنی بڑی بڑی راتیں آتی ہے، اللہ کی طرف سے آفر ہوتی ہے، لیکن ہم اپنی مغفرت نہیں کرا پا رہے ہوتے ہیں، اس لیے کہ دلوں میں ایسی چیزیں بھری ہوئی ہوتی ہیں. جی تو اگر آپس میں رنجش ہو جائے تو زائد وقت تک اس کو باقی نہ رکھا جائے، بلکہ بہت جلد اس کو دور کیا جائے. اس کی بہترین صورت ابتدان اسلام کرنا ہے، کیونکہ حدیث شریف میں ہے کہ آدمی کے لیے حلال نہیں کہ وہ اپنے بھائی مسلمان سے 3 دن رات سے زائد ترک کے تعلق کر دے کہ اس سے منہ موڑ کر چلے. 3 دن سے زیادہ نفس کے لیے، ایک تو اللہ کے لیے کسی سے ہم نے بات چیت بند کر دی ہے، یہ اللہ کے لیے، اب اللہ کے لیے ہے، نفس کے لیے ہے، یہ ہم نہیں جمع کرتے. اس کو تو ہمیں اس کے ماہر اور اس کے ڈاکٹر کے پاس جا کر بتانا پڑے گا کہ میری اس سے قطع تعلق ہے، اللہ کے لیے ہے یا میرے نفس کی وجہ سے ہے، یہ مجھے ذرا بتاؤ. اب قطع رحمی کیا ہے؟ قطع رحمی کیا ہے؟ جو عزیز و اقارب رشتہ داروں کے حقوق ہم پر واجب ہے، ان کو ادا نہ کرنا، ان کے ساتھ بدسلوکی کرنا، تعلقات کو ختم کرنا، اس کو قطع رحمی کہتے ہیں. ایک قطع رحمی اور صلہ رحمی، یہ عام طور پر رشتہ داروں میں ہوتا ہے، ارحام سے نکلا ہے. تو صلہ رحمی اور قطع رحمی جو رشتہ داروں، اور ایک قطع تعلق جو عام لوگوں سے ہوتا ہے. اور قطع رحمی احادیث میں اس کی نہایت مذمت آئی، اور ایسا کرنے والے کو نہایت مذموم فرمایا گیا ہے، بہت برا. حضور صلی اللہ علیہ وسلم کا ارشاد گرامی ہے کہ 2 گنا اس قدر سخت ہے، 2 گنا اس قدر سخت ہے کہ ان کے کرنے والے کو بہت جلدی دنیا میں بھی عذاب، یعنی سزا ملتی ہے دنیا میں بھی دو گنا اسے، کہ بہت جلدی دنیا میں اس کی سزا ملتی ہے اور آخرت میں اس کے علاوہ ہوگا، کون سا ہے؟ بغاوت یعنی ظلم، اور دوسرا قطع تعلق، قطع رحمی، تعلقات کا ختم کرنا، ایک ظلم ہے اور دوسرا قطع رحمی ہے، یہ دو گنا اسے ہے کہ اس کی سزا دنیا میں نقد ملتی ہے اور آخرت میں جو ملے گی وہ تو الگ ہے. اب ظلم کیا ہے؟ ہم سمجھتے ہم کا ظلم کرتے ہیں، ارے رات دن ظلم کر رہے ہوتے ہیں ہم، کبھی تو ورکروں پر اور کبھی تو گھروں میں بہو ہے تو اس پر، یا بہو ہے تو سانس پر، تو بڑا کبھی جو کمزوروں پر ظلم کر رہے ہوتے ہیں اور وہ مظلوم ہیں، ان کے پاس طاقت نہیں ہے، اس لیے وہ دلوں میں پھر دشمنی لے کر بیٹھتے ہیں. کیونکہ یہ کب آتا ہے؟ جب انسان ظالم بنتا ہے تو ظلم کی وجہ سے جو مظلوم ہوتا ہے، مظلوم کے دل میں پھر کینہ آتا ہے، پھر وہ کینہ بعد میں نکلتا ہے. کیوں؟ کہ زمانہ گزرتا ہے، وہ جو قوی تھا وہ اب کمزور ہو گیا، اور جو کمزور تھا وہ قوی ہو گیا، پھر یہ اس کے دل میں جو کینہ تھا وہ بعد میں اس کے کمزور ہو گیا، اب اس پر وہ نکلتا ہے. تو اسی طریقے سے دشمنیاں دنیا میں پھیلتی ہے، اس طریقے سے دشمنیاں دنیا میں پھیلتی ہے. تو لیکن اسلام نے کیا بتایا؟ کہ وہ مکہ کے مشرکین نے ظلم کیا مسلمانوں پر، لیکن اس وقت مسلمان کمزور تھے، مشرکین قوی تھے. ایک زمانہ آیا 10 سال کے بعد کہ کیا ہوا؟ کہ مسلمان قوی ہو گئے اور وہ مظلوم، وہ ظالم کمزور ہو گیا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے بدلہ نہیں لیا، معاف کر دیا. تو یہ تھا، یہ اسلام سکھاتا ہے. تو دو گنا سخت ہے، ایک تو ظلم اور دوسرا قطع رحمی. بہت سے حادث میں ہیں، اللہ تعالیٰ فرماتے ہیں، رحم کا لفظ اللہ تعالیٰ کے پاک نام رحمان سے نکالا گیا. جو اس کو ملائے گا رحمان اس کو ملائے گا، جو اس کو قطع یعنی توڑنا کرے گا رحمان اس کو قطع کرے گا. فقی ابو اللیث رحمۃ اللہ علیہ ارشاد فرماتے ہیں، قطع رحمی اس قدر بدترین گناہ ہے کہ یہ شخص پاس بیٹھنے والوں کو بھی رحمت سے دور کر دیتا ہے. اس لیے ہر ایمان والے کو چاہیے کہ بہت جلد اس بیماری سے توبہ کر لیں. اب دیکھو یہ بھی بیماری ہے، یہ بھی بہت خطرناک وائرس لگا ہوا ہے، لیکن یہ وائرس ایمان کو خلاص کرتا ہے، اور یہ دنیا کا جو وائرس ہے وہ ہمارے جسم کو خراب کرتا ہے. تو ہمیں جسم کی تو فکر ہر ایک کو ہے، لیکن اپنے ایمان کی فکر ہمیں نہیں ہے. یہ جو وائرس ہے یہ ہر ایک میں ہے، اور اس کا علاج کرنا ضروری ہے، نہ تو ایمان خراب کرے گا. لیکن بتاؤ ہم میں سے کتنے ایسے ہیں جنہوں نے ہماری اس وائرس پر ہم نے کوئی اٹھایا ہو، یا کوئی اس کا ہم نے حرکت کی ہو، اس کے بارے میں پوچھا ہو کہ میرے اندر سے کیسے نکل جائے. اس کا علاج موجود ہے. فرمایا بہت جلد اس مہلک مرض سے توبہ کرے. یہ کرونا وائرس تو اتنا زیادہ خطرناک نہیں ہے جتنا یہ ہے کہ قطع تعلق جو ہے، قطع رحمی ہے، بہت ہی بری بیماری ہے. اگر اس میں مبتلا ہے تو عملاً ختم کر دے، اور صلہ رحمی پر یعنی تعلقات قائم کرنے پر کاربند ہو جائے، یعنی اپنے آپ کو واپس ان سے جوڑ دے. کیا مطلب؟ اب ہم رشتہ داروں سے بعض مرتبہ ہماری بات چیت بند ہے، اب ہم جاتے ہیں ان کو سلام کرنے کے لیے، وہ اوپر سے سلام کا جواب نہیں دیتے ہیں، ہمیں گھر سے نکال دیتے ہیں، یا پھر ہمیں کہتے ہیں کہ ہم معاف نہیں کریں گے. ٹھیک ہے، تو دیکھو یہ بھی سوال بہت سو کا ہوتا ہے. تو یاد رکھو ہمارے ہاتھ میں اتنا ہی تھا کہ ہم جھک کر جاوے اور ان سے معافی مانگے. اب اگر انہوں نے معاف نہیں کیا ہے، اب سارا بوجھ ان پر چلا گیا، اللہ ہماری مغفرت کر دے گا، اب ہم قطع تعلق میں نہیں گنے جائیں گے. ہم نے صلہ رحمی کر لی کیونکہ ہم جھک کر گئے، باوجود یہ کہ غلطی ان کی تھی ہماری نہیں تھی، پھر بھی ہم جھک کر گئے ہیں، اللہ نے ہمیں معاف کر دیا. तो ये बात याद रखें, कोई जरूरी नहीं है कि सामने वाले का फिर से हमें सलाम दुआ और सब कुछ ताल्लुकात हो जाए, ये जरूरी नहीं है। हमारे दिल में अपने नफ्स को मारकर उससे माफी मांगना जरूरी है। अब चाहे वो माफ करे ना करे, वो उसका काम है। जी, हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह अन्हु एक मरतबा सुबह की नमाज के बाद एक मजमे में तशरीफ फरमाते, फरमाने लगे, मैं तुम लोगों को कसम देता हूं, अब्दुल्लाह इब्ने मसूद फरमाते, मैं तुम लोगों को कसम देता हूं, अगर इस मजमे में कोई शख्स कतार रहमी करने वाला हो तो चला जाए। हम लोग अल्लाह ताला से एक दुआ करना चाहते हैं, क्योंकि आसमान के दरवाजे कतार रहमी करने वाले के लिए बंद हो जाते हैं। देखो इतने बड़े सहाबी क्या कह रहे, कोई कतार रहमी करने वाले यहां से उठ जाए, क्योंकि हमारी दुआ कबूल नहीं होगी उसकी वजह से। तो बैठा हुआ है तो उससे हमारी दुआ कबूल नहीं होती, उसकी खुद की कैसे कबूल होगी। फिर देखिएगा किस कदर इजहार नाराजगी है। हजरत अब्दुल्लाह इब्ने मसूद रदिल्लाहु अन्हु का इरशाद कुरान हादिस की रोशनी में ही हो सकता है। दुआ की कबूलियत में कतअ रहमी से परहेज निहायत जरूरी है। उम्मत बहुत कटी हुई, बहुत ही ज्यादा कटी हुई जो हालात है उम्मत के, इसलिए इस पर ज्यादा जोर दे रहा हूं। भले ये सुनने वाले जो है इनका इनका कुछ नहीं है, लेकिन अंदर घुसो तो पता चले कि क्या हाल है। इज्तिमाअन अगर दुआ करना है तो उसके आदाब में से एक अदब यह भी है कि मजमा उस गुनाह से पाक साफ हो, ताकि रहमत खुदाबंदी दुआ करने वालों पर मुतवज्जे हो, और जबकि दूसरा कतअ रहमी करने वाले की वजह से महरूम रह सकते हैं तो फिर ये खुद किस कदर महरूम होगा। जबकि उसकी तवज्जो भी मकबूल, उसकी तोबा भी मकबूल नहीं होती, ता वक्त कि उस बदतरीन फैल से बच न जाए। आपस में दुश्मनी रखने वाला नफसानियत की वजह से इंसान अक्सर हक और नाहक के फर्क से गाफिल हो जाता और दूसरे का जो हक अपने जिम्मे आता है उसे नजरअंदाज कर देता है। शरीयत की तालीम है कि अगर किसी बात पर दो भाई आपस में कुछ नाचाकी हो जाए, यानी इख्तिलाफ हो गया दो भाइयों में किसी बात की वजह से, तो ईमानदाराना तरीके पर हर शख्स अपनी हालत पर गौर करे और जो गलती पर हो वो अपनी गलती को कबूल करके उससे दूर करे और खुद आगे बढ़कर सुलह कर ले। और ईमानी तकाजे को सबसे ज्यादा पूरा करने वाला वो है जो पहले बढ़कर सुलह सफाई की, ये मोमिन पक्का मोमिन गिना जाएगा। फरमाया जो खुद झुककर पहल करे माफी मांगने में, तो फरमाया उसके बारे में क्या फरमाया कि ईमानी तकाजे को सबसे ज्यादा पूरा करने वाला है जो पहले बढ़कर सुलह सफाई की पेशकश कर दे, चाहे गलती दूसरे ही की क्यों न हो। तो याद रखे, ये हो जाता है किसी बातों में बदगुमानी हो जाती है, बदफहमी हो जाती है कि क्या पता नहीं, तो इस बातों में फिर हम आपस में एक दूसरे से झुक जाए। खुदा ने इंसान को जो जिस्म जान दिए है ये अमानत है। इंसान की मदद से नेकी की राह में जद्दोजहद तो कर सकता है, इंसान इनकी मदद से यानी जिस्म की मदद से नेकी की राह में जद्दोजहद तो कर सकता है, उनको जाया नहीं कर सकता। यानी इंसान की जो बॉडी है ये अल्लाह ताला की तरफ से अमानत है, इस बॉडी को अल्लाह के हुक्म को पूरा करने में नेकियां कमाने में मुजाहदा तो कर सकता है, लेकिन ये बॉडी को इंसान खुद ब खुद जाय नहीं कर सकता कि उसको खुद बीमार कर डाले, दवा नहीं दे या कूद पड़े, हाथ पैर तोड़ दे, तो ये नहीं कर सकता। जो शख्स ये बददयानती और खयानत करता है खुदा की नजर में बड़ा बागी और मुजरिम है। जो इस रात की खास रहमत और मगफिरत से महरूम रहेगा दूसरी बहुत सी सजाओं का भी मुस्तहिक होगा। तो जी, किन किन लोगों की मगफिरत नहीं होती है उसमें से दो तीन आ गए, एक तो मुशरिक की, दूसरा कीना रखने वाला, तीसरा कतअ रहमी करने वाला। इंशाअल्लाह कल फिर दूसरे आएंगे, चार टखनों से नीचे कपड़ा इस्तेमाल करने वाला और भी बहुत सारे हैं, इंशाअल्लाह वो आ जाएंगे। उसके बाद फिर हम मसाइल शबे बरात खत्म करके दूसरी बातें करेंगे, तो अभी हमें पता चल जाए कि हम उनमें से कहीं ना हो, और अगर है तो हम उससे पहले पहले तौबा कर लें। बाकी इस रात में कोई ऐसी इबादतें नहीं है, इसलिए मैंने इबादत पर कुछ बताया नहीं, जो जी चाहे इबादत कर लो। बाकी इसकी फजीलतें हैं, और इससे फायदा ये होगा कि आगे का रमजान भी हमारा सही गुजर जाएगा, क्योंकि रमजान में भी लैलतुल कदर आती है, उसमें भी मगफिरत इन्हीं लोगों की मगफिरत नहीं होती है जो ये बताया गया है, इसलिए हम उससे पहले पहले ही, और फिर उसके बाद हज आता है और हज करने जाते हैं और यही लोगों की फिर उसमें भी मगफिरत नहीं होती है, क्योंकि हज कबूल कैसे होगा, तो इसलिए वो अभी से ही उसकी तैयारी करे तो उनकी ये रात भी कबूल, उनका रमजान भी मकबूल, फिर उनके आगे हज के भी मकबूल हो जाएगा और फिर पाक साफ होकर फिर पूरी जिंदगी उनकी गुजरेगी, बहुत बड़ा फायदा हो। ला इलाहा इल्लल्लाह, हाथ उठा ले दुआ कर ले। अल्लाहुम्मा सल्ली अला सय्यिदना मोहम्मद व अला आलि सय्यिदना मोहम्मद बारिक वसल्लम। ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. يا الله ہماری گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہماری لغزش و قصور و نادانیوں کو معاف فرما. یا اللہ امت پریشان ہے، امت کی پریشانی کو دور فرما، امت میں جو بیمار ہیں ان کو شفا عطا فرما، جو مقروض ان کو قرض سے بری فرما، جو مظلوم ہیں ان کی مدد فرما، اے اللہ جو ظالم ان کو توبہ کرنے کی توفیق عطا فرما، اے اللہ ابھی مبارک رات آ رہی ہے، اے اللہ یہ مبارک مہینہ ہے، مبارک مہینوں کی مبارک راتیں چل رہی ہے، اے اللہ ان راتوں کی قدر دانی کی توفیق عطا فرما، اے اللہ اے اللہ اس رمضان جو آ رہا ہے، اس رمضان کو پچھلے رمضان سے اچھا گزارنے کی توفیق عطا فرما، یا اللہ آپ کی توفیق کے بغیر کچھ نہیں ہو سکتا، یا اللہ ہمارے ساتھ تو نفس اور شیطان لگے ہوئے ہیں، یا اللہ نفس کو شیطان کے شروع سے ہماری حفاظت فرما، پوری امت کی حفاظت فرما، اے اللہ جو بیماری پوری امت کو پریشان کیے ہوئے ہیں، اے اللہ اس بیماری سے بھی نجات عطا فرما، ملک کے ملک پریشان ہیں، بے شک یا اللہ یہ آپ کے سامنے ہیں، یہ آپ کی نظر میں ہیں، آپ کی طرف سے آئی ہے، اے اللہ اے اللہ پوری امت کی طرف سے معافی مانگتے ہیں، اے اللہ اے اللہ پوری امت کو نجات عطا کر دیجئے، اے اللہ اے اللہ مساجد بھی بند ہو چکی ہے، اے اللہ تیرے گھر بھی بند ہو چکا ہے، اے اللہ ان کو کھول دیجئے، جلد از جلد کھول دیجئے، اے اللہ ہم سب کو معاف کر دیجئے، اے اللہ ایمان والوں کو توبہ کی توفیق دے دیجئے، اے اللہ ایمان مسلمانوں کو، اے اللہ ان کو اپنے محبوب اور مقبول بندوں میں شامل کر لیجئے، اے اللہ ان کے پاس وہ اعمال نہیں ہیں، وہ اعمال کرنے کی توفیق دے دیجئے، اے اللہ نفس و شیطان نے ان کو گمراہ کر دیا ہے، اے اللہ نفس و شیطان کو آپ ان کو ہٹا کر ان کی حفاظت فرمائیے، اے اللہ ان کو قبضے میں کر لیجئے، اے اللہ نفس و شیطان یہ آپ ہی اس کو قبضے میں کر سکتے ہیں، ہمارے ہاتھ میں کچھ بھی نہیں ہے، اے اللہ جن لوگوں نے ہمیں دعا کے لیے کہا لکھا متوقع رہے، یا جن کے ہم پر حقوق ہے جو کہنا چاہتے تھے نہیں کہہ سکے، ان سب کی جائز حاجت کو پورا فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.